وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ پاکستان کے سابق وزیر اعظم نواز شریف کے لاہور عدالت کی طرف سے طبی بنیادوں پر ضمانت کی خبر سے شروع کریں گے. آگے چل کر ہم بھارت کے زیر انتظام کشمیر میں کونسل کے انتخابات اور آخر میں انسانی حقوق کے لیے کوشاں گلالے اسماعیل کے والد ڈاکٹر اسماعیل کی گرفتاری پر بات کریں گے. اور ہمارا سب سے بڑا موضوع ہوگا کہ میاں نواز شریف کو لاہور کی عدالت نے ضمانت پر رہا کیا ہے. اس پر آپ لوگ ہمارے ساتھ گفتگو میں شامل ہو سکتے ہیں. ہمارا مفت کال کرنے کا نمبر ہے 0800-77789-0800-77789. اس پروگرام میں ہم صدیق الفاروق کو سنیں گے جو پی ایم ایل نون کے سینئر رہنما ہیں. ان کے ساتھ ہوں گے خالد اشرف جو ہائی کورٹ بار ایسوسی ایشن ملتان کے صدر ہیں, جبکہ ہمیں پی ٹی آئی کے سینیٹر فیصل وادوا بھی جوائن کریں گے. لیکن آئیے سب سے پہلے اسی موضوع پر ایک رپورٹ سنتے ہیں جو ہمارے نمائندے ضیاء الرحمان نے بھیجی ہے.
سابق وزیر اعظم کا علاج کرنے والی ٹیم کے سربراہ ڈاکٹر محمود ایاز لاہور ہائی کورٹ میں پیش ہوئے. ڈاکٹر محمود نے عدالت کو بتایا کہ نواز شریف کو ہائی بلڈ پریشر اور ذیابیطس کی بیماری ہے, جبکہ ان کے گردے بھی خراب ہیں اور دو مرتبہ دل کا آپریشن ہو چکا ہے. ڈاکٹر محمود ایاز نے عدالت کو بتایا نواز شریف کا بون میرو ٹھیک ہے, جبکہ ان کے پلیٹلیٹس بہت جلدی گر جاتے ہیں, تاہم ان کا علاج پاکستان میں ممکن ہے. عدالت نے میڈیکل بورڈ کے سربراہ سے استفسار کیا کہ نواز شریف کی طبی صورتحال کیا ہے, جس پر انہوں نے کہا کہ ان کا گزشتہ دو مہینوں میں 5 کلو وزن کم ہوا ہے. دوران سماعت نیب کے وکیل نے موقف اختیار کیا, نواز شریف جسمانی ریمانڈ پر ہیں, دوران قید ان کا پورا خیال رکھا گیا ہے. عدالت نے دونوں اطراف کے دلائل سننے کے بعد نواز شریف کی طبی بنیادوں پر ضمانت منظور کر لی. ذرائع ابلاغ کے نمائندوں سے گفتگو کرتے ہوئے مسلم لیگ نون کے صدر شہباز شریف نے کہا
میاں نواز شریف جو کہ اس وقت ایک بڑی شدید قسم کی بیماری میں مبتلا ہے, انشاءاللہ یہاں پر ڈاکٹرز شبانہ روز ہسپتال میں محنت کر رہے ہیں, پوری کوشش کر رہے ہیں اخلاص کے ساتھ.
صوبائی وزیر صحت ڈاکٹر یاسمین راشد کہتی ہیں کہ نواز شریف کی طبیعت تھوڑی بہت خراب ہوئی تھی, سٹیرائڈ لینے سے ان کی بلڈ شوگر بڑھ گئی تھی. ڈاکٹر یاسمین نے کہا کہ عدالت کو نواز شریف کی صحت کے متعلق تمام رپورٹس بھجوا دی ہیں, جس میں حکومت کا کوئی عمل دخل نہیں.
وہ علاج کو رسپونڈ کر رہے ہیں, جو ابھی لیٹسٹ پلیٹلیٹس کی رپورٹ آئی ہے وہ 22,000 ہو گیا ان کے پلیٹلیٹس. پرائم منسٹر کے کہنے کے اوپر انہوں نے کہا کہ آپ یہ اطلاع پریس کو دے دیجئے, کورٹ کی جو ڈیسیجن ہوگی ہم منوان اس کو قبول کریں گے اور ہر طریقے سے سپورٹ کریں گے.
لاہور ہائی کورٹ سے ضمانت کے باوجود نواز شریف کی رہائی ممکن نہیں, کیونکہ دوسری جانب اسلام آباد ہائی کورٹ کے جج جسٹس محسن اختر کیانی اور جسٹس عامر فاروق کی سربراہی میں دو رکنی بینچ نے نواز شریف کی العزیزیہ ملز میں طبی بنیادوں پر درخواست ضمانت کی سماعت کی. اس موقع پر نواز شریف کے وکیل خواجہ حارث نے دلائل دیتے ہوئے کہا کہ نواز شریف کو سٹنٹ بھی ڈالے گئے تھے. عدالت نے دونوں اطراف کے دلائل سننے کے بعد کیس کی سماعت 29 اکتوبر تک ملتوی کر دی. ضیاء الرحمان, وائس آف امریکہ, لاہور.
اور ہم پی ایم ایل نون کے سینئر رہنما صدیق الفاروق سے ابتدا کرتے ہیں. فاروق صاحب, سب سے پہلے تو یہ بتائیں کہ نواز شریف کی اس وقت طبیعت کیسی ہے, کہاں ہیں اور ان کے ساتھ کون کون موجود ہیں؟
تو اس کے بعد جو میں آپ کو ایگزیکٹ نہیں بتا سکتا کہ اس وقت ان کے پاس کون کون ہے یہ رپورٹ, کیونکہ میں اسلام آباد میں بیٹھا ہوں. لیکن یہ ہے کہ رہائی اسلام آباد ہائی کورٹ کے ان کے حق میں فیصلے کے بعد ممکن ہے, اور انہوں نے بھی رپورٹ مانگی ہے کہ لیکن اس میں ابھی کچھ دن ہیں. تاہم میں یہ ضرور کروں گا کہ نواز شریف کا صحت کا خیال نہیں رکھا گیا, اور ہماری پارٹی اور ان کے حامیوں کو اور لیٹسٹ سروے کے مطابق اس وقت نواز شریف صاحب اور مسلم لیگ نون ملک کی سب سے زیادہ مقبول جماعت اور شخصیت ہیں. اور پھر میں یہ ذرا یاد دلا دوں کہ وزیر داخلہ اعجاز شاہ کے اس بیان کے بعد کہ اگر وہ یہ نہ کرتے تو اچھی بار بھی وزیر اعظم ہوتے, اور جج ویڈیو اسکینڈل کے یہ بات بھی ثابت ہو گئی کہ مقدمے بھی ان کے خلاف ثابت ہوتے ہیں, تو انہیں اب رہائی ملنی چاہیے علاج کے لیے انسانی بنیاد پر. तो इस वक्त मेरी मुझे जो उनके एक अजीज से बात हुई है वो ये है कि उनकी हालत जरा बेहतर है, लेकिन मेडिकल बोर्ड के सरबराह ने कहा कि उन्हें जो तकलीफ है वो तश्वीशनाक।
अच्छा, आप हमारे साथ रहे हैं। इस वक्त हम खालिद अशरफ की तरफ आते हैं, ये मुल्तान हाई कोर्ट बार एसोसिएशन के सदर हैं। अशरफ साहब, ये बताइए कि कुछ लोगों का ये कहना है कि जो एहतसाब का अमल जारी था वो यकायक जो है वो मुअत्तल हो गया इस अदालती फैसले के बाद। इस मोड़ पे आप अदालत का क्या किरदार देखते हैं?
अस्सलाम वालेकुम
जी। वालेकुम।
सबसे पहले तो मैं ये डिफाइन करना चाहूँगा कि ऑनरेबल सुप्रीम कोर्ट ने मेडिकल ग्राउंड्स के ऊपर सेल के मुतालिक जो हैं काफ़ी नज़ायर हैं, जिनमें पर्टिकुलरली 2016 SCMR है पेज 1536 मियां नज़ीर अख्तर केस कहते हैं, उसमें उन्होंने होल्ड किया है कि अगर कोई मुल्ज़िम ऐसी संगीन मर्ज में मुबतला हो जिसका ना तो कैद व बंद में तसल्ली बख्श इलाज मुमकिन हो और ना ही जेल में मुल्ज़िम को हंगामी हालात में किसी किस्म की इब्तदाई तदबीर करना मुमकिन हो, तो ऐसी सूरत में मुल्ज़िम को जमानत का हकदार करार दिया जाता है। तो पोजीशन ये है कि ऑनरेबल हाईकोर्ट ने चौधरी शुगर मिल्स केस में ये डॉक्टर्स की आरा के बाद ये फैसला किया है कि इनको जमानत पर रिहा किया जाना चाहिए। तो मैं समझता हूँ कि इस सिलसिले में कोर्ट जो है वो बेहतर फैसला कर सकती है, और इसके बाद ये नहीं कि उसकी जमानत होने के बाद या जैसे अलजीजिया केस में सस्पेंशन मूव हुई है जिसकी 29 तारीख को तारीख है समाज की, तो उसमें अगर सस्पेंड हो जाती है तो अदालत के ये भी नजायर मौजूद हैं कि जहां पर मुल्ज़िम को या मुजरम को जमानत दी गई या उसकी सजा को सस्पेंड किया गया, तो बाद में जब उसकी तबीयत ठीक हो गई, उसका इलाज हो गया या उसके जख्म ठीक हो गए, तो उसके बाद ऑर्डर रिकॉल भी होता है और मुल्ज़िम को वापस जेल में भेजा जाता है। तो मैं समझता हूँ कि इससे कोई इतना ज्यादा फर्क नहीं पड़ेगा इस सारी प्रोसीडिंग्स के ऊपर।
अच्छा, फारूक साहब, आपने कहा कि जो मर्ज है वो खासा है नवाज शरीफ का। हम सुन रहे हैं शायद कैंसर में मुब्तला हुए हैं, इसकी तस्दीक कीजिए और ये बताइए कि उनका इलाज मुल्क के अंदर हो सकता है या फिर बाहर जाना ज़रूरी होगा।
देखिए, जो टेस्ट अभी तक डॉक्टर ने रिपोर्ट दी है, बोन मैरो का चेक हुआ है, तो उन्होंने ये कहा है बोन मैरो के टेस्ट में कि कैंसर नहीं है।
अच्छा।
उनके बतौर किडनी या स्प्लीन जो है वो काम ठीक नहीं कर रही और प्लेटलेट्स बनते हैं फिर टूट जाते हैं, तो उसका इलाज होना है। अभी मैंने फिर और भी देखा तो ये 80 के करीब टीके लगेंगे, लेकिन ये बोर्ड एक डॉक्टर नहीं बल्कि पूरे बोर्ड की राय है जो का वो उन्होंने ये अपना लाहौर हाईकोर्ट में कहा है कि उनकी हालत तश्वीशनाक है, उनकी बीमारी तश्वीशनाक है और उसका इलाज जो है अब कानूनी लिहाज सामने रखते हुए या सुप्रीम कोर्ट के कुछ फैसले हैं, असल मामला इंसान की जान है। इंसान की जान के जो खतरात लाहक हैं उसके बारे में डॉक्टर्स की अगर ऑब्जेक्टिव मारूजी राय आए, उन पर कोई दबाव ना हो, तो फिर उसकी जान बचाने के लिए मुल्क के अंदर जान बच सकती है, मुल्क के बाहर जान बच सकती है, उसकी जान बचाना जरूरी है। और नवाज शरीफ कम अज कम उन लोगों में नहीं है कि जो मुल्क से भाग जाएंगे जमानत पर, वो तो इस हालत में आए कि अपनी अहलिया मरहूमा तुलसीम नवाज को संगीन बीमारी की हालत में छोड़ के बेटी समेत जेल जाने के लिए आए, अब भी वो बाहर जाना अगर अदालत ये इंतजाम कर देती है, इस्लामाबाद से भी उनकी सजा मुअत्तल होती है, तो फिर खानदान भी और बाकी लोग भी कोशिश कर रहे हैं कि वो ये ऑप्शन बेहतर ऑप्शन जो है कि बैरून मुल्क से इलाज हो, जो उनके पहले डॉक्टर मिलते भी हैं, अगर वो जो अस्पताल या इस तरह से कोई और माहरीन हैं मैक्सिमम से उनका इलाज करा लिया जाए, इनकी जान बचाना इस्लामी लिहाज से, आइनी लिहाज से, बुनियादी इंसानी हकूक के लिहाज से, अखलाकी लिहाज से लाजिम है, लाजिम है।
जी हाँ, यही लोगों के जहन में सवालात हैं कि क्या इंसानी बुनियादों पर कोर्ट ने ये फैसला किया, लेकिन ये जैसे कि खालिद अशरफ साहब बता रहे हैं कि ये रिवर्स भी हो सकता है, कोर्ट अपना फैसला फिर तब्दील भी कर सकती है और ये मुनहसर है इनकी तबीयत पर कि नवाज़ शरीफ की तबीयत कैसी रहेगी। ये बताइए खालिद अशरफ साहब कि इस महीने के आखिर में जब इस्लामाबाद कोर्ट में ये मामला जाएगा तो किस बुनियाद पे फैसला होगा, क्या डॉक्टर्स की कोई रिपोर्ट आएगी उस वक्त तक?
इसमें मेरी सबमिशन ये है कि इससे पहले भी ऑनरेबल सुप्रीम कोर्ट ने मार्च में 6 हफ्ते के लिए इसी ट्रीटमेंट के लिए मियां नवाज शरीफ साहब को मोहलत दी थी और उन्हें बेल आउट किया था, जिसके बाद हाई कोर्ट ने इस्लामाबाद हाई कोर्ट ने कार्बन जून में जो है वो इनकी दरख्वास्त जो थी वो खारिज किया मेडिकल ग्राउंड पे। तो अब एक दफा मेडिकल ग्राउंड पे खारिज होके अब दोबारा इन्होंने फ्रेश ग्राउंड के ऊपर बेल दायर की है, तो मैं समझता हूँ सस्पेंशन दायर की है, तो मैं समझता हूँ कि ऑनरेबल सुप्रीम कोर्ट एक दफा इन्हें दे चुकी है परमिशन, और उसके बाद अब जो पोजीशन है वो वहां पर वाजे होगी कि आया कोर्ट जो है वो इस चीज को कंसीडर करती है कि नहीं। लेकिन एक जो है वो फैसला लाहौर हाई कोर्ट का सामने आ चुका है, तो इसके बाद मेरा ये ख्याल है कि अब जो 29 अक्टूबर को जो वहां पर बहस होगी उसमें इस्लामाबाद हाई कोर्ट भी जो है वो इनकी सजा सस्पेंड कर देगी।
अच्छा, यही सवाल हम करना चाहते हैं पीटीआई के सेनेटर हुकुमरान जमात पीटीआई के सेनेटर फैसल वादा हमारे साथ हैं। आप बताइए फैसल वादा कि आप क्या देखते हैं कि इस वक्त नवाज शरीफ की तबीयत जितनी ख़राब हुई है क्या उसकी वजह से आप लोगों की हुकूमत में तश्वीश फैली या ये फैसला आप लोगों ने कोर्ट के हाथों में छोड़ दिया था?
बहुत शुक्रिया आपका। मैं थोड़ा सा आपको कर दूंगा, आई एम अ फेडरल मिनिस्टर वाटर रिसोर्स, आई एम नॉट अ सेनेटर, नंबर वन। नंबर टू जी के देखिए हमारे पास कोई वी नॉट बॉदर्ड कि हमारे साथ हमारा क्या है, कोर्ट ने फैसला किया है, कोर्ट एक इंडिपेंडेंट इदारा है, फेथ का मामला है, दुआ गो है। हैविंग सेड दैट, एट द सेम टाइम आई एम एक्सपेक्टिंग के जो उनके बेटे हैं इश्तिहारी और उनके जो समदी हैं डार साहब वो भी मशहूर है, तो आई एम श्योर के इतना क्रिटिकल सिचुएशन में एटलीस्ट ये बेटे और समदी साहब को आना चाहिए तमारदारी के लिए। सेकेंडली जी कि हमारा कोई रोल नहीं है टू स्टॉप और टू अलाउ, इट्स द कोर्ट एंड हम उसको हमारी बाइंडिंग है कि हम कोर्ट के फैसले को या बोर्ड जो डॉक्टर्स का बोर्ड बैठा है उसके फैसले को एक्सेप्ट करें।
ये बताइए कि अगर साबिक वजीर आजम आसिफ जरदारी के सिलसिले में भी, साबिक सदर आसिफ जरदारी के सिलसिले में भी कोई मेडिकल रिपोर्ट आती है कि वो बहुत ज़्यादा बीमार हैं और तश्वीशनाक हद तक बीमार हैं, तो ये फैसला भी जो है वो कोर्टों पे छोड़ दिया जाएगा या इसमें आप लोगों का कोई?
जी देखिए जी, पास हिस्ट्री तो हमारे मुल्क की रही है कि पागलपने के सर्टिफिकेट देने वालों को भी टॉप सीट्स मिल गई पाकिस्तान की हुकूमत के अंदर, एंड यू नो इट मोर देन आई नो। तो ऐसा प्रेसिडेंट तो पाकिस्तान की पूरी हिस्ट्री में भरा हुआ है, रिपोर्ट्स राइटली भी आती हैं, जेन्युइन भी आती है और इनजेन्युइन भी आती हैं, बट अगेन ये तो कोर्ट का मामला है, ये तो जजेस का फैसला है, उस पर ना हमारा कोई इन्फ्लुएंस है ना हम कर सकते हैं, सो व्हाटएवर द कोर्ट विल डिसाइड वी विल एक्सेप्ट, एज सिंपल एज दैट।
जी आप तीनों हजरात हमारे साथ रहें इसलिए कि हम इस वक्त एक छोटा सा ब्रेक लेने जा रहे हैं, फिर कुछ कॉल्स भी आई हैं उनको भी हम सुनते हैं। हमारे साथ आप तीनों हजरात रहिए, हमारे साथ पीएमएल नून के सीनियर रहनुमा सिद्दीकुल फारूक हैं, ملتان ہائی کورٹ بار ایسوسیشن کے صدر خالد اشرف ہیں جبکہ وفاقی وزیر فیصل بادواں ہیں. اس وقت ایک بریک لیتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
جی, نواز شریف کی ضمانت پر رہائی پر ہم کالز بھی لے رہے ہیں. سردار ارشاد ابٹ آباد سے کچھ کہنا چاہ رہے ہیں. جی جناب.
السلام علیکم.
وعلیکم السلام.
میں خالد اشرف صاحب جو ملتان بار کے صدر ہیں ان کی بات پہ اتفاق کرتا ہوں. مسئلہ یہ ہے کہ چلو انسانی بنیاد پر بیمار تھے, وہ انہیں بیل مل گئی ہے, لیکن دوسرا مسئلہ یہ ہے کہ وہ علاج کے لیے باہر جائیں گے, یہ یہیں علاج کرائیں گے. صدیق الفاروق صاحب نے کہا تھا کہ بھائی وہ باہر سے واپس آ گئے تھے, باہر نہیں رہیں گے, لیکن انہوں نے جیل دیکھی ہوئی نہیں تھی. اب جیل دیکھ لی ہے, کیا باہر چلے گئے تو واپس آ جائیں گے؟
اچھا, بہت سارے سوالات ہیں. ظفر اللہ خان نے کال کیا ہے تونسا سے. جی, اور جان محمد نے کال کیا ہے.
السلام علیکم میڈم, میں آپ کے اور تمام مہمانوں کو خوش آمدید کہتا ہوں. میں یہ سمجھتا ہوں کہ میاں محمد نواز شریف اس ملک کا دو دفعہ وزیر اعظم رہ چکا ہے, اس کے ساتھ اتنا ظلم نہیں کرنا چاہیے. جس طرح مشرف صاحب یہاں سے گئے ہیں, اس کا تو کسی نے پوچھا ہی نہیں ہے, اس سے کسی نے احتساب نہیں کیا, انہوں نے آئین توڑا, اس نے آئین کی خلاف ورزی کی. میاں محمد نواز شریف بھاگنے والے بھی نہیں ہے. میں ریکویسٹ کرتا ہوں ہمارے ان تمام اکابرین سے, میں ریکویسٹ کرتا ہوں تو پاکستان کے تمام لوگوں کی تمام عدالتوں سے ریکویسٹ کرتا ہوں کہ خدا را اتنا ظلم مت کرے.
عوام کا شکریہ, آپ کی بات ہم نے سن لی. جی شکریہ. فاٹا سے محمد یعقوب.
جی میں محمد یعقوب بول رہا ہوں. بات یہ دراصل جو یہ اس میں جو فیصلہ ہے یہ اچھا نہیں ہے. جو انسانی کی بنیاد پہ جو فیصلہ آتے ہیں نا, جو کسی کو قتل کرتے ہیں تو اس نے تو ملک کا ستیاناش کیا نا, اس کو تو چھوڑنا نہیں چاہیے تھا. ایسا یہ اچھا فیصلہ تو نہیں تھا.
اچھا, اور ہم پی ٹی آئی کے وفاقی وزیر کی طرف لوٹتے ہیں. فیصل وارا صاحب, آپ بتائیے, کوئی ظاہر ہے پاکستان میں جو ہیں لوگ بات چیت اسی سلسلے میں کرتے ہیں کہ کوئی ڈیل ہوئی ہوگی یقیناً, اور اس کے تحت نواز شریف کو باہر چھوڑنے کا ارادہ ہوگا حکومت کا. کچھ سننے والوں کو بتائیے کیا سوچ ہے اس وقت حکومت میں.
دیکھیے جیسے میں نے آپ کے آگے گزارش کی کہ ٹیکنیکلی اف یو آسک می, جنہوں نے ملک کے اندر دولت لوٹی ہے وہ دولت واپس آنی چاہیے, ان کو سزائیں ہونی چاہیے. بٹ اگر کورٹ سمجھتی ہے اور کورٹ نے فیصلہ بیل کا دیا ہے تو کہ ہماری اس پہ انٹرفیئرنس نہیں تھی. جب کورٹ نے سزا دی تب بھی ہماری کوئی انٹرفیئرنس نہیں تھی. ہماری تو ایک ہم بڑے ہو گئے دیکھتے ہوئے کہ یہ دو پارٹی سسٹم کے تحت اربوں خربوں روپے سے ملک کا لوٹا گیا, لوگ غربت کی لکیر سے نیچے ہو گئے, تباہ اور برباد ہو گئے. اور جس وقت ہمیں حکومت ملی تو کرپلڈ سچویشن تھی, ہمارا بینک کرپشن کی طرف تھے, ہم ڈیفالٹ کی طرف تھے, اس کو بڑی مشکل سے اٹھایا. لوگوں کے اوپر بڑا مشکل وقت ہے. وی آل اگری, وی آل نو, وی انڈرسٹینڈ, وی ریئلائز. بٹ ایٹ دا سیم ٹائم اگر ایک گھر کے اندر قرضہ کو چھوڑ کے جس گھر کی پے بیک کیپیسٹی یا ادھار اتارنے کی کیپیسٹی 100 روپے تھی اور اگر آپ 10,000 روپے کا ادھار چلا دیں گے تو نیچرلی اس کو اس گھر کو بیل آؤٹ تو کرانا ہے ہم نے. اور بیل آؤٹ کے لیے جب ہم پلان لے کے آئے ہیں تو اس پہ لوگوں کو پرابلم ہو رہی ہے, اس کی ہم ریئلائزیشن بھی ہے, غریب کی مشکلات ہیں. لیکن ہیونگ سیڈ دیٹ اگین اٹس انفارچونیٹ کہ 780 لوگ نواز شریف صاحب کی حکومت میں جیل میں دوائیاں نہ ملنے کی وجہ سے انتقال کر گئے. تو اگر دوائیاں نہ ملنے پہ انتقال ہو گئے اور دو بھائیوں کا آپ کو قصہ پتا ہے کہ ان کی بائی دا ٹائم جب ان کو ریلیز کیا کورٹ سے 30 سال بعد تو مر چکے تھے اور وہ انوسنٹ تھے. تو بہت کچھ ہوا ہے اس ملک کے اندر اور بہت کچھ دیکھا بھی ہے. اور پہلے ادوار کے اندر اگر آپ بات کر لیں تو آپ کو یاد ہوگا ڈیبار کیا گیا تھا ہائی کورٹ سے نواز شریف صاحب کو ہیلی کاپٹر کیس میں، پھر انہوں نے ایکسیپٹ کر کے پھر وہ الیکشن لڑے زرداری صاحب کے اوپر میڈیکل گراؤنڈ کے اوپر، ڈیمنشیا کی انہوں نے بیماری اپنی شروع کی تھی، ہی بیکیم دا پریزیڈنٹ آف پاکستان. سو بیسکلی یو ٹاک اباؤٹ ہسٹری، یو ٹاک اباؤٹ دا پاسٹ، بہت کچھ ہوا اس ملک کے اندر.
اگر آپ صرف ایک منٹ رکیں تو جی جی آپ ایک منٹ رکیں اور پی ایم ایل نون کے سینئر رہنما کو بھی ہم سننا چاہیں گے. صدیق الفاروق صاحب آپ کچھ جواباً کہنا چاہیں گے؟
جی بہت سی باتیں ان کی میں کوئی آواز بہت اچھی نہیں، لیکن کرپشن کی جو بات کر رہے ہیں وہ بلا شبہ سوسائٹی میں کرپشن تو ہے، انڈیا میں بھی ہے، باقی ملکوں میں بھی ہے، اور کچھ تحریک انصاف کے لوگ ان میں کرپشن کے الزامات عمران خان پر ہیں بہت شدید. ان کی بہن ہے جنہوں نے کالے، انہوں نے تو باقی تو کسی پر کرپشن ثابت ہوگی، انہوں نے تو اپنے ہاتھوں سے اپنے کالے اثاثے سفید کرائے ہیں، تو ان کی اخلاقی پوزیشن کیا ہے؟ دوسری بات یہ ہے کہ ابھی جو انہوں نے آف شور کمپنیاں عمران خان نے اعلان کیا ہے، ابھی جو ہیلی کاپٹر کا کیس ہے ان پر، ابھی جو بلین ٹری سونامی ان کا مسئلہ بنا ہوا ہے، ان کے لوگ ابھی جو پشاور میٹرو کی اتنی بڑی کرپشن ایشین ڈیولپمنٹ بینکوں کے سامنے رپورٹ رکھتی ہے، کہ کرپشن ختم کرنی ہے تو گھر سے پہلے کریں نا شروع. جب جیسے آپ کا اعلان تھا نواز شریف کے جو ذاتی کہیں پراپرٹی ہے 40-50 سال پہلے کی اور اس کو ڈسکوالیفائی کیا جاتا ہے بیٹے کی کمپنی سے تنخواہ نہ لینے کی اور باقی جو باتیں ہیں، تو اب میں نے پہلے ہی ذکر کیا ہے کہ ان کا اپنا وزیر داخلہ کا بیان اور ویڈیو اسکینڈل جو ہے اس سے ثابت ہو جاتا ہے کہ کرپشن ورپشن کی بات نہیں ہے، یہ کچھ اور بات ہے. دوسری بات کہ دو چیزیں ہیں، جیل کے اندر سہولتیں دینا، جیل سے علاج کے لیے کسی اسپتال میں منتقل کرنا، بورڈ بنانا، یہ ساری چیزیں صوبائی حکومت کے اختیار میں ہیں، باقی چیزیں اب عدالتوں کے پاس، عدالتیں خدا کرے کہ آزاد رہیں، آزاد ہو جائیں تو عدالتوں میں جو کام کرنا ہے جی کریں، لیکن فنڈامنٹل رائٹ جو ہے علاج کا ایسی بیماری کی صورت میں اس سے تو کوئی دائیں بائیں نہ جائے نا جی، فنڈامنٹل رائٹ تو ہے نا
جس کی وجہ سے یہ
اور ان کی جان کے جائے.
بالکل بالکل، اور ہم دیکھتے رہیں گے کہ کیا ہوتا ہے میاں نواز شریف کے ساتھ. لیکن آپ تینوں حضرات کا بہت شکریہ کہ آپ نے اس سیگمنٹ میں شرکت کی. ہمارے ساتھ تھے پی ایم ایل نون کے سینئر رہنما صدیق الفاروق، ان کے ساتھ تھے وفاقی وزیر فیصل واگھا، اور ہمارے ساتھ تھے ہائی کورٹ بار ایسوسی ایشن ملتان کے صدر خالد اشرف. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک بات کہتا
بی او اے اردو اب آپ کے ہاتھ میں،
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے.
دور جانے کی ضرورت نہیں، بی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے.
بی او اے اردو اب آپ کے ہاتھ میں.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں، اور اس وقت ہم کشمیر کے معاملے کی طرف آتے ہیں. اطلاعات ہمارے پاس یہ ہیں کہ کل کشمیر میں بلاک الیکشنز ہوئے تھے، لیکن جیسا کہ آپ جانتے ہیں کہ وہاں پوری وادی میں ایک بلاکیڈ ہے، اور اس سلسلے میں کس طرح سے انتخابات ہو پائے اس پر ہم نے کانگریس پارٹی کے ایک ترجمان سلمان سوز کو لیا ہے. سری نگر سے ہمارے ساتھ ہیں ڈاکٹر حمیدہ نعیم، جو کشمیر یونیورسٹی کی پروفیسر ہیں، اور عنقریب ہمارے ساتھ بھارتیہ جنتا پارٹی کے ایک ترجمان ظفر الاسلام بھی ہوں گے. لیکن کیونکہ سیاحت کے حوالے سے بھی بھارتی حکومت نے کوشش کی ہے اور اس میں ناکامی حاصل کی ہے پاکستان بھارت کے زیر انتظام کشمیر میں، اس حوالے سے آپ کو ایک چھوٹی سی رپورٹ سناتے ہیں جو یوسف جمیل پیش کرتے ہیں.
بھارتی زیر انتظام کشمیر کے حکام نے سیاحوں کو ایک مرتبہ پھر جنت نظیر کہلائے جانے والی وادی کشمیر کی طرف راغب کرنے کی کوششیں تیز کر دی ہیں. انہیں یقین ہے کہ بھارتی اور غیر ملکی سیاح عنقریب دوبارہ وادی کا رخ کریں گے، تاہم سیاحت کے شعبے سے تعلق رکھنے والے تاجروں اور دوسرے اسٹیک ہولڈروں کا کہنا ہے کہ ایک ایسے وقت میں جب علاقے میں صورتحال مخدوش بنی ہوئی ہے، سیاحوں کو لبھانا کوئی آسان کام نہیں۔ ریاستی حکومت نے اگست کے پہلے ہفتے میں سیاحوں کے ساتھ ساتھ کشمیر کی پہاڑیوں میں واقع امرناتھ گار کی یاترا پر آئے ہوئے ہندو زائرین کو فوری طور پر وادی سے چلے جانے کے لیے کہا تھا۔ محکمہ داخلہ نے ایک ایڈوائزری جاری کر کے سیاحوں اور یاتریوں دونوں کو خبردار کیا تھا کہ عسکریت پسندوں نے ان پر حملے کرنے کا منصوبہ بنا لیا ہے، لیکن بعد میں یہ بات واضح ہو گئی تھی کہ سیاحوں اور یاتریوں کو بے بنیاد خطرے کا حوالہ دے کر وادی سے نکلنے پر مجبور کرنا ان احتیاطی تدابیر اور حکمت عملی کا ایک حصہ تھا جو بھارتی حکومت نے 5 اگست کو جموں کشمیر کی آئینی نیم خود مختاری کو ختم کرنے اور ریاست کو دو حصوں میں تقسیم کر کے براہ راست وفاق کے زیر کنٹرول علاقے بنانے کے اقدام سے پہلے اختیار کی تھیں۔ حکومت کے اس اقدام سے سیاحت کے شعبے کو بڑا دھچکا لگا۔ وادی میں موجود ہزاروں سیاح اور یاتری خوف زدہ ہو کر عجلت میں اپنے اپنے گھروں کے لیے روانہ ہو گئے تھے اور مزید نے وادی کا رخ نہ کرنے میں ہی اپنی عافیت سمجھی۔ ریاست بالخصوص وادی کشمیر میں صورتحال برابر مخدوش بنی ہوئی ہے۔ وادی میں معمولات زندگی پچھلے تقریباً 12 ہفتوں سے درہم برہم ہیں۔ وادی سے تازہ سیب اور دوسرے میوہ جات باہر کی منڈیوں میں لے جانے والے غیر مقامی ڈرائیوروں اور ان کی گاڑیوں پر نامعلوم مسلح افراد کی طرف سے پھر حملے ہوئے ہیں۔ جمعرات کی شام کو جنوبی ضلع شوپیان میں کیے گئے اس طرح کے ایک حملے میں 2 ڈرائیور ہلاک ہوئے اور ان میں سے ایک کا معاون شدید طور پر زخمی ہوا۔ ماہرین کا کہنا ہے کہ ان حالات میں سیاحوں کی آمد کی توقع کرنا دیوانے کا خواب لگتا ہے۔ یوسف جمیل، وائس آف امریکہ، سری نگر۔
اور ہم ابتدا کرتے ہیں بی جے پی کے ایک ترجمان ظفر الاسلام سے، کیونکہ انہیں جانا ہے، لہٰذا ان کو ہم پہلے سنتے ہیں۔ ظفر صاحب، سب سے پہلے تو یہ بتائیں کہ کشمیر کی جو حالت ہے وہ سب کے سامنے ہے، ایسے میں کہا یہ جا رہا ہے کہ 98% ووٹنگ ہوئی ہے اس بلاک ڈیولپمنٹ کاؤنسل کے الیکشنز میں جو جمعرات کو ہوئے تھے۔ یہ بتائیے، یہ کیسے ممکن ہے اگر پوری وادی میں ایک بلاکیڈ موجود ہے؟
نہیں، ممکن ظاہر ہے ممکن ہے، اس لیے کہ لوگ بالکل سڑکوں پہ آ رہے ہیں، روز باہر نکلتے ہیں، روز باہر جاتے ہیں، دکانیں بھی کھلتی ہیں، کچھ وقت کے لیے دکانیں بند بھی رہتی ہیں لیکن زیادہ تر ٹائم کھلتی ہیں، لوگ باہر بھی جاتے ہیں، تو حالات بالکل پہلے جو پہلے جیسے تھے ویسے نہیں، لیکن دھیرے دھیرے نارمل ہوتی جا رہی ہے۔ اور سرکار بھی جو اس طرح سے جو اپنے جس مقصد سے اس طرح کی پابندیاں رکھا تھا اس کو دھیرے دھیرے ہٹا رہی ہے، اس لیے کہ وہاں تک کوئی اس طرح کا مظاہرہ نہ ہو اور لوگ کسی طرح کی ہاتھ نہ ہو، اس لیے کسی طرح کی تکلیف نہ ہو لوگوں کو، اس لیے اس طرح جو اس طرح کی چیزیں کی تھی جو ممانعت تھی، بٹ اب سب ٹھیک ہو رہا ہے، نارمل ہے اور اچھے سے الیکشن ہوا، اور الیکشن میں کافی 98.3% خاص کر اگر آپ دیکھیں۔
لیکن یہ بتائیے کہ
100% ووٹنگ ہوئی ہے۔
یہ بتائیے کہ بی جے پی کے علاوہ کوئی اور پارٹی بھی اس میں کنٹیسٹ کر رہی تھی یا فقط آپ کی پارٹی تھی میدان میں؟
نہیں، پینتھرز پارٹی تھی، اس کے علاوہ وہاں کی جموں اینڈ کشمیر کے سرکار میں رہنے والی پچھلی سرکار میں جو پارٹنر تھی وہ پارٹیاں بھی تھیں اس میں۔ پی ڈی پی، نیشنل کانفرنس اینڈ کانگریس نے آف کورس بائیکاٹ کیا، لیکن باقی وہاں کے ریجنل پارٹیز جو تھی وہ بالکل، بہت ساری پارٹیاں اس میں الیکشن لڑ رہی تھی، ان کے لوگ لڑ رہے تھے۔
اور یہ بتائیں کہ اس وقت آپ دیکھتے ہیں کہ لوگوں سے آپ کو تعاون ملے گا، کیونکہ یہ جو بلاک ڈیولپمنٹ کاؤنسل کے الیکشنز ہیں، ظاہر ہے ہم دوسری طرف کے بھی لوگوں کو سنیں گے لیکن آپ کو جانا ہے۔ آپ بتائیے کہ کچھ تعاون کی امید ہے کشمیری لوگوں سے اس انتخابات کے بعد؟
دیکھیں، بالکل، میں 2-3 باتیں، بہت اہم باتیں کہنا چاہتا ہوں کہ جہاں تک کشمیر کا معاملہ ہے اور جو مسئلہ ہے، کشمیر میں بالکل سکون اور امن جو ہم چاہتے ہیں وہ ویسے ہی رہے گا۔ یہ ساری پابندیاں جو وقتی طور پر تھیں وہ دھیرے دھیرے پابندیاں ہٹائی جا رہی ہیں، اور اس لیے تھا کہ کوئی ایسا انسیڈنٹ نہ ہو جس سے لوگوں کو ہلاک ہو اور یا کچھ ہو، ایسی پریشانیاں ہوں، اس لیے اس طرح کے रिस्ट्रिक्शन रखे गए थे वो रिस्ट्रिक्शन धीरे धीरे हटाए जा रहे हैं और वहाँ के लोगों का भी बहुत तआवुन है। आप अगर कश्मीर के अंदर आ जाए तो लोग जो गरीब लोग खास के जो बराबर मेन स्ट्रीम के पार्ट नहीं रहे या उनको उनकी जिंदगी जो बिल्कुल ऐसी जैसे शुरू होती थी वैसी खत्म होती थी वो उस तरह के लोग बिल्कुल खुश है कि आर्टिकल 370 को एब्रोगेट किया गया, 35A को एब्रोगेट किया गया और उससे जो वहाँ के आम लोग हैं, आम नागरिक जो बोलते हैं, जो कॉमन मैन ऑन द स्ट्रीट, दे विल बी द बेनिफिशियरीज।
अच्छा, काश कि आप रुक सकते लेकिन मुझे मालूम है कि आपको जाना है, लिहाजा बहुत शुक्रिया कि आपने शिरकत की। हमारे साथ थे बीजेपी के एक तर्जुमान जफरुल इस्लाम। कांग्रेस पार्टी के एक तर्जुमान सलमान सोज की तरफ आते हैं। सलमान साहब, आप बताइए, जफर साहब अगर रहते तो बहुत अच्छा होता लेकिन उनको जाना था, आप बताएं कि आप लोगों ने क्यों फैसला किया इस इलेक्शन के बॉयकॉट का?
देखिए, सिर्फ कांग्रेस पार्टी ने नहीं, बाकी जो वहाँ की अहम पार्टीज हैं, पीपल्स डेमोक्रेटिक पार्टी है, नेशनल कॉन्फ्रेंस है, उन्होंने भी बॉयकॉट किया क्योंकि ये एक मजाक की तरह बन गया है और ये एक बहुत ही बुरा मजाक खेला किया जा रहा है जम्मू कश्मीर के साथ। पहली बात जो सुनने वाले हैं शादी को पूरा ये जो इलेक्शन में दिखाया जा रहा है कि 90% पार्टिसिपेशन है, इसका जरा थोड़ा कॉन्टेक्स्ट होना चाहिए कि जम्मू कश्मीर जो रियासत है उसमें डिस्ट्रिक्ट्स हैं, डिस्ट्रिक्ट्स के नीचे ब्लॉक्स हैं, ब्लॉक्स के नीचे पंचायत जो गाँव में होती है वो है। ये जो ब्लॉक्स का इलेक्शन है, जो पंचायत में पहले इलेक्शन हुआ था जिसमें काफी कम पार्टिसिपेशन थी कश्मीर में, और बड़े पैसे दे के लोगों को खड़ा किया गया, उनको होटल्स में बंद रखा गया ताकि वो सेफ रहे, उसके बाद अब उन्हीं लोगों को बाहर निकाल के कहा कि भाई आप अब ब्लॉक्स के लिए इलेक्ट कीजिए लीडरशिप। ये आम लोग वोट नहीं कर रहे हैं, ये वो लोग हैं जो पहले सो कॉल्ड इलेक्ट हुए थे। तो एक हिसाब से इसको आप ये शैम डेमोक्रेसी एक हिसाब से है जिसको हम कहते हैं। इसीलिए कांग्रेस ने भी कहा है भाई ये क्या आप कर रहे हैं, इतने हालात खराब है तो इसमें आप कह रहे हैं हम इलेक्शन करेंगे, और तो इसलिए किसी शैम, देखिए हिंदुस्तान की डेमोक्रेसी को स्ट्रांग बनना पड़ेगा, रियल डेमोक्रेसी बननी पड़ेगी। ये जो जम्मू कश्मीर में शैम डेमोक्रेसी चल रही है वो ठीक नहीं है, वो जम्मू कश्मीर के लिए ठीक नहीं है, वो हिंदुस्तान के लिए ठीक नहीं है, हमारे रीजन के लिए ठीक नहीं है। तो इसलिए इस पे पार्टिसिपेट करने का तो कोई सवाल ही नहीं। इस वक्त तो लोगों के ऊपर बहुत अजाब है, वो परेशानी में है, वो इस पे कौन से वोट डालने की इसमें है। इस पे तो अगर आप देखें जफर भाई तो चले गए, लेकिन ये कहना कि वहाँ पे नॉर्मलसी आ रही है वगैरह और लोग खुश हैं और उनके उनके लिए किया जा रहा है सब कुछ, अगर लोगों के लिए कुछ आप करते हैं तो लोगों से आपको पूछना पड़ता है कि ये आपके लिए करें कि नहीं करें। ये नहीं कि आप कहें कि भाई लोग ये आपके लिए ठीक है हम कर देंगे। तो मेरे ख्याल में बीजेपी की जो ये प्रोपेगेंडा काफी है, और लेकिन जो सच्चाई है सच्चाई कुछ और ही है।
डॉक्टर हमीदा नईम, आप श्रीनगर में हैं, आप बेहतर तौर पे बता सकती हैं कि जिस तरह से बीजेपी के तर्जुमान ने कहा कि ज़िंदगी आहिस्ता आहिस्ता नॉर्मल पे आती जा रही है और ये जो ब्लॉक इलेक्शंस हुए हैं इसमें जो सियासी पार्टियां हैं वो उम्मीद करती हैं कि आम कश्मीरी उनके साथ तआवुन करेंगे, आप सूरत हाल को किस तरह देखती हैं?
शुक्रिया। पहले मैं ये बात करना चाहती हूँ कि हिंदुस्तान ने एक नॉर्म बनाया है कि कश्मीरी पूरी तरह अपने घरों में सड़ जाएं, पैरालाइज हो जाएं, बात तक न करें, न खाएं पिए, तब उनको लगता है कि वो रिजिस्ट कर रहे हैं। तो लोगों ने इनकी ये चालें सुनी समझी है, ये क्या करना चाहते हैं, हमको बिल्कुल पैरालाइज करना चाहते हैं लोग, इसलिए अपनी सर्वाइवल को मेंटेन करने के लिए निकल रहे हैं। लेकिन इसका मतलब ये नहीं है, पब्लिक ट्रांसपोर्ट भी बंद है, बिजनेसेस भी बंद है, सब कुछ बंद है। मैंने कहा सवेरे लोग निकलते हैं एक दो घंटे के लिए, दुकानें खुलते हैं फिर बंद हो जाते हैं, ये उनका सिविलाइज तरीका है रेजिस्टेंस का, प्रोटेस्ट का। रहा सवाल अब ये, लेकिन इनका ये है कि अगर ये अंदर सिर्फ खत्म हो जाए, मर जाए, पैरालाइज हो जाए, तब ये कहेंगे कश्मीरी रेजिस्ट कर रहा है। यू कैन नॉट सस्पेंड ह्यूमन एग्जिस्टेंस, एग्जिस्टेंस को आप सस्पेंड नहीं कर सकते, लेकिन उनकी डेफिनेशन यही है कि अगर टोटल जिंदगी सस्पेंड हो जाए तभी ये रेजिस्टेंस करते हैं। तो ये तो मुझी का खैर बात है ये जो कर रहे हैं। दूसरी बात है, जैसे कि सलमान साहब ने भी कहा कि ये आज कोई डायरेक्ट लोगों की कोई पार्टिसिपेशन नहीं थी, इन्होंने इस साल के अवाइल में जो पंचायत इलेक्शन करवाए उनमें मेंबर दो या तीन वोटों से बना है, उससे ज्यादा पार्टिसिपेशन नहीं हुई है, क्योंकि उस वक्त भी जो यहाँ दिल्ली के सपोर्टर्स पार्टीज रही है एनसीआर पीडीपी या कांग्रेस, उन्होंने उस वक्त भी बायकॉट किया था। तो उन्होंने जरखरीद कुछ बंदे उठाए वो इंडिपेंडेंस के नाम पे, तो उनको दो दो तीन तीन वोट मिले ज्यादा से ज्यादा उस मतलब पार्टिसिपेशन से वो बने हैं मेंबर्स। आपको मतलब इंडेक्स इस चीज से मिलता है कि शुपिया और पुलवामा जो सबसे हॉट सीट है रेजिस्टेंस का सबसे ज्यादा, वहां बीजेपी ने क्लीन स्वीप किया, तो आप इसकी क्रेडिबिलिटी उसी से लाए। उन्होंने क्या किया है, पंडित लोगों को लाया है जम्मू से, तो उनको वहां खड़ा किया एज कैंडिडेट्स, तो वोट भी उनको जम्मू से ही मिले, वो ना शुपिया से ना पुलवामा से। तो कहते हैं कि उन्होंने स्वीप किया है दो डिस्ट्रिक्ट को, ये आपको इंडेक्स मिलेगा। दूसरी बात ये, आज के जो इलेक्शन थे ये वही पंचायत पंचेस एंड सरपंचेस, उन्होंने ही ये ब्लॉक डेवलपमेंट काउंसिल चुनना था, तो इन्होंने वोटिंग की, ये किसी लोगों ने नहीं जो पहले जर खरीद थे, उन्होंने वोटिंग की जो दो दो तीन तीन वोटों से।
बिल्कुल हम समझ गए आप क्या कह रही हैं,
ये किस किस्म की वोटिंग थी और किस किस्म के लोग बने हैं समझना है।
सलमान साहब आप बताइए, आपकी इल्म में है कि यहाँ भी कांग्रेस ने जो हियरिंग की थी दो दिन पहले, उसमें भी उन्होंने तश्वीश का इजहार किया था कि बैन अलाक्वामी मुबसरीन को इजाज़त नहीं है कि वो पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में जाकर वहाँ के हालात देखें। ये जो सवाल मैंने पूछा था ज़फ़रुल इस्लाम से जो बीजेपी के तर्जमान हैं कि क्या लोग आपसे तावुन करेंगे, तो उन्होंने कहा बिल्कुल, लेकिन अगर लोगों ने तावुन नहीं किया तो ब्लॉक के काम कैसे होंगे, क्या देखते हैं आप?
नहीं देखिए, जब हम कश्मीर की बात करते हैं हमें पूरे स्टेट की बात करनी चाहिए, ताकि लोगों को मैं चाहता हूं ट्रांसपेरेंसी काफी हो इसमें। देखिए जैसे जम्मू का एरिया है, जम्मू के काफी एरियाज हैं जहां पे लोग गवर्नमेंट के साथ तावन करते हैं, वहां पे लोग गवर्नमेंट के ये डिसीजन से खुश भी हैं जम्मू में काफी एरियाज में, और लद्दाख में दो डिस्ट्रिक्ट है, करगिल है और लेह, लेह में लोग ज्यादातर खुश हैं गवर्नमेंट के डिसीजन से और इन इलेक्शन से, लेकिन करगिल में शायद उतने खुश हैं। लेकिन जो अल्टीमेटली लोगों के जो आम वो काम होते हैं वो तो इन्हीं पंचायत और जो ब्लॉक्स हैं डिस्ट्रिक्ट्स हैं इन्हीं चीजों से, इसीलिए लोग कभी पहले तो पार्टिसिपेट भी करते थे इलेक्शन में ताकि जो रोज आम काम हो वो हो जाए। लेकिन पार्टिसिपेशन इलेक्शन का मैं उसका मतलब ये नहीं है कि आप जम्मू कश्मीर का जो मसला है वो कहते हैं कि हमने इलेक्शन में पार्टिसिपेट किया उससे ये मसला खत्म हो गया, वो नहीं होता। खैर इस वक्त तो खैर हालात कुछ और ही हैं, तो कश्मीर में तो कोई सवाल ही नहीं है, लोग तो इस वक्त एक हिसाब से सिविल डिसोबीडियंस पे उतर आए हैं जो मुझे लगता है। अब मुझे पता नहीं ये जफर भाई क्या कह रहे थे, वहां पे हालात नॉर्मल हो रहे हैं, लोग खुश हो रहे हैं, मैं अमरीका में हूँ मुझे पूरा पता नहीं, मुझे पूरा यकीन है कि जफर भाई भी वहाँ कश्मीर नहीं गए, कश्मीर से ज्यादा न्यूज पूरी तरह से ठीक तरह आती नहीं है, क्योंकि अभी आपको पता है कि कम्युनिकेशन लॉकडाउन काफी सारा है भी, अभी इन्होंने मोबाइल फोन पोस्टपेड खोले, पूरी इन्फॉर्मेशन नहीं आती है। लेकिन जो मेरी फैमिली से मैंने बात की और जब मैं उधर था अगस्त में, ये पता चलता है कि लोग नाराज हैं और सरफेस के नीचे मेरे ख्याल में काफी टेंशन है, उस टेंशन का आगे क्या नतीजा होगा ये कोई नहीं कह सकता, मैं भी आपको नहीं कह सकता, हालांकि मैंने भी इस कॉन्फ्लिक्ट को 30 साल से फॉलो किया है, ये बहुत कहना मुश्किल है कि क्या हो रहा है। लेकिन ये एक मैं कह सकता हूं कि आर्टिकल 370 को खत्म करने से खासतौर से कश्मीर में करगिल में जम्मू के कुछ एरियाज है काफी काफी नाराजगी है। और बाय द वे मैं आपको ये भी बताऊं कि जम्मू के लोग जो हैं और जो ले के भी लोग हैं उनको भी लग रहा है कि भाई जो आर्टिकल 370 की प्रोटेक्शंस थी चाहे वो लैंड की हो या गवर्नमेंट जॉब्स की हो उनको भी लग रहा है कि शायद इसमें कुछ प्रॉब्लम ना हो आगे को। और कुछ कुछ पॉलिटिशियंस इंक्लूडिंग बीजेपी के पॉलिटिशियंस भी कहने लगे हैं कि भाई हमें कुछ डोमिसाइल के राइट्स होने चाहिए, गवर्नमेंट की रिजर्वेशन होनी चाहिए। तो मुझे लगता है कि जो पहले फैलाया गया था कि सब लोग इसमें टोटली खुश है शायद वो भी पूरी तरह से एक्यूरेट नहीं है।
बड़ी अजीब सूरत हाल है। डॉक्टर हमीदा नईम, हम इस सेगमेंट को अनकरीब ख़त्म करेंगे, लेकिन ये बताइए कि वज़ीर आज़म नरेंद्र मोदी ने भी मुबारकबाद दी है कि इतनी तादाद में लोगों ने वोट दिया और ये कि बीजेपी को जो हैं वो वोट्स मिले हैं, आप क्या देखती हैं कि वफाकी हुकूमत, भारत की वफाकी हुकूमत इस इलेक्शन को कितने गौर से देख रही है? अच्छा, उनकी लाइन डिस्कनेक्ट हो गई. सलमान साहब, जाने से पहले अगर आप इस पे कुछ कहना चाहें.
मैं हैरान हूँ, आपने जब अभी बोला, मैंने अभी पढ़ा नहीं था इनका कि वो बड़े डिलाइटेड है कि भाई काफी इलेक्ट हो गए, बड़ा पीसफुल रहा. ये मुझे लगता है कि एक हिसाब से टोटली जो प्रोपेगेंडा पे बेस्ड होती है गवर्नमेंट, वही होता है. और कौन कह सकता है ऐसे, कौन प्राइम मिनिस्टर ऐसा हो जो इस चीज पे खुशी मनाए कि एक शैम इलेक्शन हो रहा है, और वो भी उन लोगों का इलेक्टोरेट है जो, जैसे भी नईमा जी ने कहा कि काफी जगह पे कश्मीर में दो दो तीन तीन वोट से जो जीते थे उन लोगों ने अब इलेक्शन किया और कुछ और लोगों को इलेक्ट किया. इस पे अगर हिंदुस्तान के प्राइम मिनिस्टर खुश होते हैं, उनकी फिर अब न्यूज आती है, पूरी दुनिया को बताया जाएगा देखो भाई जबरदस्त पीसफुल इलेक्शन हुआ 90%, दैट मीन्स प्रोपेगेंडा है. वो प्रोपेगेंडा जम्मू कश्मीर के लिए ठीक नहीं, मैं फिर कहता हूँ हिंदुस्तान की कॉन्स्टिट्यूशनल डेमोक्रेसी के लिए ठीक नहीं. और ये लोगों को बिल्कुल एक हिसाब से ये समझते हैं कि लोगों को पता नहीं, उनको बेवकूफ बनाया जाए. ये अनफॉर्चुनेटली मोदी गवर्नमेंट ने काफी देर से हेडलाइन मैनेजमेंट की है, इसीलिए हिंदुस्तान की इकोनॉमी का इतना बुरा हाल है. इसीलिए इकोनॉमिस्ट मैगजीन ने अपने लेटेस्ट इशू में ये कहा कि प्राइम मिनिस्टर ये नरेंद्र मोदी इज डैमेजिंग इंडियाज इकोनॉमी एज वेल एज इट्स डेमोक्रेसी. तो मैं नहीं कह रहा हूँ, इकोनॉमिस्ट कह रहा है. तो अब आप खुद ही बताइए इसमें क्या कह सकते हैं. मुझे शर्म की बात है कि ऐसा प्राइम मिनिस्टर ने कहा.
हमारे साथ थे कांग्रेस पार्टी के एक तर्जुमान सलमान सूज. उससे पहले आपने सुना कश्मीर यूनिवर्सिटी की प्रोफेसर डॉक्टर हमीदा नईम को श्रीनगर से, और हमें ज्वाइन किया था भारतीय जनता पार्टी के एक तर्जुमान जफरुल इस्लाम ने. बहुत शुक्रिया और खुदा हाफिज़. इसके बाद एक ब्रेक लेते हैं.
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहांरंग सुन रहे हैं, और हम अपने आखिरी मौजू की तरफ आते हैं. मौजू ये है कि इंसानी हकूक़ के लिए कोशां गुलाले इस्माइल के वालिद प्रोफेसर इस्माइल को गिरफ़्तार किया गया है. जैसे कि आप लोग जानते हैं, गुलाले इस वक्त यहाँ अमेरिका में हैं, और उनको तशवीश थी कि उनके वालिद को हिरासत में लिया जाएगा, जो कि इतलात के मुताबिक हुआ है. हमें इस वक्त ज्वाइन किया है पश्तून ओलसी तहरीक के रहनुमा अरशद हारून ने. ये PTM की भी हिमायत करते हैं, जबकि एक साबिक इंटेलिजेंस के सरबरा MI के सरबरा ब्रिगेडियर हामिद सईद भी हमारे साथ हैं. आप लोगों को ताज़ा रिपोर्ट सुनाते हैं. ये रिपोर्ट पेश कर रहे हैं शमीम शाहिद.
गुलाले इस्माइल के वालिद प्रोफेसर इस्माइल के खिलाफ वफाकी तहकीकाती इदारे FIA ने बाकायदा मुकदमा दर्ज करके अदालती कार्रवाई शुरू की, और मुकामी जुडिशल मजिस्ट्रेट की अदालत ने जुमे के रोज उन्हें 14 रोजा जुडिशल रिमांड पर पिशावर जेल भिजवा दिया. प्रोफेसर इस्माइल को एक रोज पहले जुमेरात की सपहर कानून नाफिज करने वाले इदारों के अहलकारों ने पिशावर हाईकोर्ट के मरकजी दरवाजे से उस वक्त हिरासत में लिया था जब वो अदालत में दायर करदा दरख्वास्त की समाअत की मुलतवी होने के बाद घर वापस जा रहा था. प्रोफेसर इस्माइल की वकील फजल इलाही एडवोकेट ने वॉइस ऑफ अमेरिका को बताया,
कल इसको ये हाईकोर्ट से निकलते हुए गिरफ्तार किया था, फिर रात को हमें मालूम हुआ कि ये FIA वालों ने गिरफ्तार किया है. इसको पिका एक्ट के तहत 10-11 दफात लगाए हैं. आज मजिस्ट्रेट की अदालत में उन्होंने पेश किया, जुडिशियल रिमांड पे 14 दिन के लिए जेल भिजवा दिया. इंशाल्लाह कल हम इनकी जमानत की दरख्वास्त दायर करेंगे अदालत में, और उम्मीद है कि चंद दिन तक इनकी जमानत.
प्रोफेसर इस्माइल की हिरासत में लेने के बाद अमेरिका में उनकी बेटी गुलालई इस्माइल ने एक ट्वीट पैगाम में वालिद की गिरफ्तारी की शदीद अल्फाज में मजम्मत करती हुई इसे रियासती दहशतगर्दी करार दिया. वाशिंगटन ही में अमेरिकी हुक्काम ने एक पैगाम में गुलालई इस्माइल के खानदान को हरासा करने और उनके वालिद को हिरासत में लेने पर तशवीश का इजहार किया है, और पश्तून तहफ़ुज़ तहरीक के रहनुमा और शुमाली वज़ीरिस्तान से मेंबर कौमी असम्बली मोहसिन दावड़ ने भी بیوی پروفیسر اسماعیل کی گرفتاری کی شدید الفاظ میں مذمت کرتے ہوئے کہا،
کل جو ایک عمل ہوا ہے پشاور ہائی کورٹ جس طریقے سے ان کو اٹھایا گیا ہے، یہ میرے خیال میں ایک اغوا قسم کی واردات لگ رہی تھی۔
صوبائی حکومت کی طرف سے ابھی تک پروفیسر اسماعیل کی گرفتاری اور ان کے خلاف مقدمہ درج کرنے کے بارے میں کوئی موقف سامنے نہیں آیا ہے، جبکہ وفاقی تحقیقاتی ادارے کی پشاور میں عہدیدار پروفیسر اسماعیل کی گرفتاری پر بیان دینے سے مکمل طور پر انکاری ہے۔ پشتون تحفظ تحریک کی خاتون رہنما گلالئی اسماعیل لگ بھگ 3 مہینے روپوش رہنے کے بعد پچھلے ستمبر کی 3rd ہفتے کے اوائل میں امریکہ پہنچ گئی تھی۔ ان کے خلاف ریاست کے خلاف مبینہ شرنگیز تقاریر کرنے اور ریاستی اداروں پر الزامات لگوانے کے تحت مقدمات درج کیے گئے تھے۔ ان کا نام ایگزیکٹ کنٹرول لسٹ میں بھی شامل کیا گیا تھا۔ جمیم شاہد، وائس آف امریکہ، پشاور۔
اور ہم ارشد ہارون سے یہی سوال اٹھانا چاہتے ہیں، یہ پشتون اولسی تحریک کے ایک سینئر رہنما ہیں۔ ارشد ہارون، کیا دیکھتے ہیں، کیا وجہ سمجھتے ہیں کہ پروفیسر اسماعیل کو اس طرح سے اٹھا لیا گیا اور اس وقت جو ہے جیل بھیجا گیا ہے، وہ کون سی بات انہوں نے کہی یا کیا وجہ آپ سمجھتے ہیں اس کی؟
دیکھیں نفیسہ، گلالئی کے والد براہ راست سے پی ٹی ایم سے ان کا تعلق نہیں تھا۔ ان کو شاید یہ سزا دی جا رہی ہے کہ وہ گلالئی کے والد ہیں، کیونکہ جس طریقے سے پہلے بھی ان کو عدالتوں میں گھسیٹا گیا اور ان کی والدہ کو بھی، گلالئی اسماعیل کے والدہ کو بھی گھسیٹا گیا، حالانکہ ٹھیک ہے سیاسی مخالفت صحیح یا گروہی مخالفت صحیح، اس قسم کے ہتھ کنڈے ان کو تھرڈ ریٹ ہتھ کنڈے کہتے ہیں، کیونکہ اگر کوئی جرم کیا تھا تو وہ تو جلالئی نے کیا تھا، تو ان کے والد کو شاید ان کی ساتھ کوئی کی وجہ سے وہ سزا دی جا رہی ہے کہ ان وہ سوشل میڈیا پہ بہت ایکٹیو تھے اور ان کی پوسٹ بہت مشہور تھی، شاید اس وجہ سے ان یہ ناپسندیدہ لوگوں میں شامل ہو گئے اور ان کو سزا دینے کا ان کا ارادہ ہوا۔
یہ سوال میں کرنا چاہوں گی ارشد ہارون بریگیڈیئر حامد سعید سے، خفیہ اداروں سے منسلک رہے ہیں۔ بریگیڈیئر حامد سعید، یہ بتائیں، ہمیں معلوم ہے کہ گلالئی نے، ان کے والد نے بلکہ سوشل میڈیا پر کافی تند و تیز لہجہ اختیار کیا تھا جب سے گلالئی یہاں امریکہ آ گئی ہیں، کیا سوشل میڈیا پر بولنے کی وجہ سے انہیں ابھی گرفتار کیا گیا ہے؟
یہ ممکنہ طور پر ایک وجہ ہو سکتی ہے، کیونکہ میں تو ظاہر ہے حکومت کی نمائندگی نہیں کرتا اور نہ مجھے پتا ہے کہ ایگزیکٹلی ان کے خلاف کیا کیا چارجز ہیں، کس وجہ سے انہوں نے اس کو گرفتار کیا ہے، لیکن سوشل میڈیا کے اوپر تو یہ جو تند و تیز حملے اور جو ڈس ریپیوٹ کرنے کے جو چارجز ہیں، یہ تو ابھی پینل اوفینس ہے، یہ کسی پر کوئی بھی اس اوفینس کا اگر ارتکاب کرے بشمول میرے، تو اس کو اس کے اوپر یعنی جواب دہ کیا جا سکتا ہے، تو ممکن ہے یہ ایک وجہ ہو، لیکن میں مجھے جی فرمائیے، آپ سے پوچھنا چاہتا ہوں۔
نہیں، میں یہی کہہ رہی تھی کہ آپ کو پتا ہے کہ بھارت کی بھی بہت زیادہ تنقید ہو رہی ہے کہ وہ کشمیر میں انسانی حقوق کی پامالی کر رہے ہیں، ایک ایسے وقت میں جبکہ پاکستان کا ساتھ دیا جا رہا ہے کشمیر کے معاملے پر، پاکستان کے اندر اس طرح کی جو کارروائیاں کی جا رہی ہیں، وہ اسے احساس ہے کہ اسے بھی بدنام کیا جا رہا ہے؟
محترمہ، مجھے آپ کی سادگی پر یقیناً ہنسی آ رہی ہے، وہاں 80 لاکھ بندوں کی بات ہے، یہاں ایک فرد کی بات ہے۔
ایک فرد کی تو بات نہیں کر رہے نا، ایک فرد تو نمائندگی کرتے ہیں نا کئی افراد کی جو کہ کھل کے بات کرنا چاہتے ہیں۔
نہیں، میں تو آپ سے یہی پوچھ رہا ہوں کہ پھر تو بات لمبی ہو جائے گی، کہ پی ٹی ایم کے نام پر انڈین میں 2-4 ماہ پہلے انہوں نے ایک مظاہرہ کرنے کی کوشش کی تھی، تو پٹھانوں نے آ کے اس کو ناکام بنایا تھا اس مظاہرے کو، اور جو مظاہرین تھے ان کو دیکھا گیا تو ان میں سے بیشتر وہ لوگ تھے جو پٹھان تھے ہی نہیں، وہ تھے جو پیسے لے کر اس مظاہرے میں شریک ہوئے تھے۔ تو یہ ہے پی ٹی ایم کی حقیقت، اسے محب وطن پٹھانوں نے ناکام بنایا تھا، اور جیسے میں نے عرض کیا ہے کہ یہ تو علامت ہے شر پسندی کی. میں مجھے یہی سمجھ نہیں آ رہی کہ اس انہیں اتنی پروجیکشن دینے کی ضرورت کیا ہے, اور آپ 80 لاکھ بندوں کو ایک بندے کے ساتھ یعنی ایکویٹ کر رہے ہیں. پلیز
اچھا ٹھیک ہے, آپ کی بات سن لی ہم نے. ارشد ہارون یہ کہہ رہے ہیں کہ یہ ایک فرد ہے, وہ 80 لاکھ افراد ہیں, آپ کیا کہنا چاہیں گے؟
دیکھیں, ابھی ریسنٹلی حکومت نے گورنر کے ذریعے ایک آرڈیننس نافذ کیا ہے جس میں سول ایئر ایکشن جو پہلے صرف پاٹا میں نافذ تھا تو وہ اب پورے صوبے میں انہوں نے لگایا گیا ہے. اس کی ہم چاہتے تھے کہ وہ ایکٹ ختم ہو اور دہشت گردی کے خلاف انٹیلیجنس کی بنیاد پہ کارروائیاں کریں اور بنیادی حقوق کو پورے صوبے میں بحال کریں. اس وقت ہمارے صوبے کی حالت یہ ہے کہ ہمارے صوبے میں تقریباً مارشل لا لگا ہوا ہے, کوئی انسانی حقوق نہیں ہے اور باقی پاکستان میں ہیں. تو یہ اگر کوئی کہے کہ ایک شخص کے ساتھ 80 لاکھ کو کمپیئر کیا جا رہا ہے تو ایسا نہیں ہے. اور پی ٹی ایم کے ساتھ کیونکہ میرا کوئی تعلق نہیں ہے, لیکن ان کا دعویٰ ہے کہ ان کے بہت سے ساتھی بغیر کسی چارج کے غائب ہیں. تو اگر قانون موجود ہے, قانون کی مشکلات لگی ہوئی ہے, تو ان کو باقاعدہ عدالت میں پیش کر کے ان کو سزا دی جائے. پی ٹی ایم کا موقف تو اس بات سے بہت واضح ہے کہ اگر مجرم ہیں سزا دیں, اگر انوسنٹ ہیں ان کو گھر جانے دیں.
بریگیڈیئر حامد سعید, ظاہر ہے پاکستان کی جو ریاست ہے وہ دہشت گردی کا مقابلہ کرنا چاہتی ہے, اگر اس کو عوام کی حمایت حاصل ہوگی تو وہ دہشت گردی کا مقابلہ کر پائے گی. سیدھی سیدھی بات یہ ہے کہ جو اگر اٹھ کے کچھ کہتا ہے ریاست کی حرکتوں کے بارے میں, اگر ان کو غائب کر دیا جاتا ہے تو آپ لوگوں کو کہاں سے حمایت ملے گی کہ دہشت گردی کا مقابلہ کریں؟
دراصل یہ بھی سوال جو کر رہی ہیں, یہ جنرلی تو میں اس کا جواب دے سکتا ہوں, لیکن اسپیسیفکلی اس کا جواب حکومت دے سکتی ہے کہ کیا واقعی وہ لوگ حکومت نے اٹھائے ہیں یا حکومت اس کی ذمہ دار ہے. مجھے علم نہیں ہے کہ اس کا ذمہ دار کون ہے, اور واقعی تو اٹھے ہوئے ہیں کہ وہ بھی مفرور ہو کے کہیں افغانستان میں بیٹھے ہوئے یا انڈیا میں بیٹھے ہوئے ہیں. یہ بھی خبریں میں سننے میں آتی ہیں کہ جن لوگوں کو یہ گمشدہ بتاتے ہیں ان میں سے بیشتر لوگ یا افغانستان میں ہیں یا انڈیا میں ہیں. اور آشا گلاب بھائی جو ای سی ایل پر تھی, یہ آپ کے پاس بیٹھی ہوئی ہے, تو اس کا مجھے جواب دیجیے, اس کو بھی آپ گمشدہ قرار دے دیں, کر دیں نا.
نہیں, میں کسی کا دفاع نہیں کر رہی ہوں, میں یہ کہہ رہی ہوں کہ گلالے کا کہنا یہ ہے کہ وہ جان بچا کر وہاں سے پاکستان سے نکلی ہے کہ ان کی بھی جان وہاں خطرے میں تھی. یہ بتائیے ارشد ہارون, اس وقت پی ٹی ایم کا آپ کیا کردار دیکھتے ہیں, کیونکہ ان پہ الزام وقتاً فوقتاً لگایا جاتا ہے کہ وہ افغانستان کی حمایت کر رہے ہیں اور ان کے پے رول پہ ہیں.
دیکھیں, اس کا میں ایک جنرل سا اور مختصر سا جواب آپ کو دینا چاہوں گا. پاکستان میں کافی عرصے سے یہ ہمارا کلچر ہے کہ ڈائیورسٹی آف ویوز کو بہت منفی انداز میں لیا جاتا ہے. اگر کسی کی سوچ آپ کی سوچ کے ساتھ نہیں ملتی تو اس کو غدار ٹھہراؤ, اس کو اسرائیل کا ایجنٹ قرار دو, اس کو افغانستان کا ایجنٹ قرار دو, اس کو امریکہ کا ایجنٹ قرار دو, اس کو مطلب جتنے بھی ہمارے دوست یا دوسرے ممالک ہیں ان کے ایجنٹ قرار دے کر پھر آپ ان کے ساتھ جو بھی سلوک کرنا چاہیں کریں. تو مجھے تو یہ لگتا ہے, کیونکہ پی ٹی ایم کا اپنا ایک بیانیہ ہے, اس بیانیے کو آپ چیلنج کریں, اس کو غلط ثابت کریں ڈسکشن کے ذریعے, ڈائلاگس کے ذریعے. لیکن کسی اگر کوئی غلط بول رہا ہے تو اس کے منہ پہ ہی آپ تالا لگا دیں, تو اس طرح سے تو جمہوریتیں نہیں چلتی, ملک مستحکم نہیں ہوتے. ملک تبھی مستحکم ہوتے ہیں جہاں پہ ڈائیورسٹی آف ویوز ہو, ڈائیورسٹی آف تھاٹس ہو, اور مختلف زاویوں سے لوگ مختلف مسئلوں کے بارے میں سوچیں اور
اپنے خیالات بیان کریں.
بہت شکریہ ارشد ہارون, کیونکہ ہمارے جی 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 بالکل, ہم نے آپ کی بات سن لی ارشد ہارون, کیونکہ ہمارے پروگرام کا وقت بالکل ختم ہوا. ہمارے ساتھ تھے پشتون اولسی تحریک سے منسلک ارشد ہارون, جبکہ ملٹری انٹیلیجنس کے سابق چیف بریگیڈیئر حامد سعید بھی اس پروگرام میں شامل تھے. اس پروگرام کے انجینئر تھے جسٹن تھویٹ, پروڈیوسر اسفر امام. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی, سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
سی این این کی جانب سے کیے گئے رائے عامہ کے ایک جائزے سے پتہ چلتا ہے کہ ڈیموکریٹک پارٹی کی صدارتی نامزدگی کی دوڑ میں سابق نائب صدر جو بائیڈن کو اپنے حریفوں کے مقابلے میں 15 پوائنٹ کی سبقت حاصل ہے. بعض دوسرے جائزوں میں بائیڈن اور میساچوسٹس کی سینیٹر ایلزبتھ وارن کے درمیان قریبی مقابلہ دکھایا گیا ہے, جبکہ ورمونٹ کے سینیٹر برنی سینڈرز تیسرے نمبر پر نظر آتے ہیں. وائس آف امریکہ کے لیے قومی امور سے متعلق نامہ نگار جم میلون نے اپنی رپورٹ میں بتایا ہے کہ رائے عامہ کے جائزے میں وارن کے اوپر جانے کی وجہ سے انہیں اپنے حریفوں کی جانب سے زیادہ نکتہ چینی کا سامنا ہے. تفصیلات کے ساتھ میں ہوں یاسمین جمیل. ڈیموکریٹک صدارتی امیدوار ایلزبتھ وارن کو انتخابی مہم میں اپنی توانائی اور بڑے پیمانے پر سیاسی اصلاحات کے لیے جانا جاتا ہے.
This is our moment in American history. Our moment to dream big, fight hard and win. Thank you.
امریکی تاریخ میں یہ ہمارا وقت ہے, ہمارا موقع کہ بڑے خواب دیکھیں, سخت مقابلہ کریں اور فتح یاب ہوں. آپ کا شکریہ. رائے عامہ کے جائزے کے مطابق وارن ڈیموکریٹک امیدواروں میں جو بائیڈن سے مقابلے میں ہیں. بائیڈن نے اپنی توجہ بہت زیادہ وارن پر مرکوز کر رکھی ہے. وہ اس معاملے پر سوال اٹھاتے ہیں کہ وارن صحت کی دیکھ بھال کے سرکاری نظام کے اخراجات کس طرح پورے کریں گی. جو بائیڈن کے الفاظ,
Credibility matters. It matters. And the question that I think that Senator Warren is going to have to face, she's going to have to tell the truth or the question we raised about whether or not she's going to be candid and honest with the American people.
اعتبار کی بڑی قیمت ہے, یہ اہم ہے. میرا خیال ہے کہ سینیٹر وارن کو جس سوال کا سامنا ہوگا وہ یہ کہ انہیں سچ بولنا ہوگا. یہ سوال اٹھے گا کہ وہ امریکی عوام سے صاف گوئی اور سچائی سے کام لیں گی یا نہیں. یہ الفاظ تھے جو بائیڈن کے. جائزے کے مطابق ورمونٹ کے سینیٹر برنی سینڈرز بدستور تیسری پوزیشن پر ہیں. وہ دل کے دورے کے بعد انتخابی مہم میں واپس آئے ہیں. انہیں نیو یارک سے خاتون رکن کانگریس الیگزینڈریا اوکیسیو کورٹس کی حال ہی میں تائید حاصل ہو گئی ہے, جس کا انہوں نے خیر مقدم کیا ہے. سینیٹر برنی سینڈرز کہتے ہیں,
I am more than ready to assume the office of President of the United States.
میں امریکہ کے صدر کا عہدہ سنبھالنے کے لیے بالکل تیار ہوں. ایسوسیٹڈ پریس کے سٹیو پیپلز کا خیال ہے کہ وارن کو ڈیموکریٹک پارٹی کے مباحثوں میں کسی قدر اچھی کارکردگی کی وجہ سے رائے عامہ کے جائزوں میں بہتر پوزیشن حاصل ہوئی ہے, تاہم اب وہ خود کو نشانے پر پاتی ہیں. ان کے الفاظ,
I'm really incredible pressure on Elizabeth Warren. She stood strong. She didn't waver. But
حقیقتاً ایلزبتھ وارن پر بہت دباؤ ہے. وہ ثابت قدم ہیں, ان کے قدم نہیں ڈگمگائے, لیکن انہیں واضح طور پر کچھ باتوں کا تعین کرنا ہے, جبکہ نامزدگی کے سلسلے میں وہ اچھی پوزیشن پر آ رہی ہیں. یہ الفاظ تھے ایسوسیٹڈ پریس کے سٹیو پیپلز کے. ڈیموکریٹک پارٹی کی جانب سے صدارتی نامزدگی کے لیے پرائمری مقابلے میں درجن بھر سے زیادہ امیدوار بدستور سرگرم ہیں, تاہم بائی پارٹیزن پالیسی سینٹر کے جان فورٹیئر کہتے ہیں کہ فی الوقت بائیڈن اور وارن کے درمیان مقابلے کو سب سے زیادہ توجہ حاصل ہو رہی ہے. اس صورتحال پر تبصرہ کرتے ہوئے وہ کہتے ہیں,
I think still the big picture is Joe Biden has support among the African American community.
and support among older whites and moderates.
میرا خیال ہے کہ وسیع منظر نامہ یہ ہے کہ جو بائیڈن کو افریقی امریکی برادری اور عمر رسیدہ سفید فام لوگوں اور اعتدال پسندوں کی حمایت حاصل ہے. ایلزبتھ وارن اور برنی سینڈرز بھی بیشتر ترقی پسندوں کے انتخاب کا درجہ حاصل کرتے نظر آ رہے ہیں. یہ الفاظ تھے بائی پارٹیزن پالیسی سینٹر کے جان فورٹیئر کے. ڈیموکریٹک مقابلے پر ریپبلکنز کی قریبی نظریں لگی ہوئی ہیں. ان میں سیاسی امور کے ماہر جان فیہری شامل ہیں جو اب وارن کو زیادہ کامیاب ہوتے دیکھتے ہیں.
She's the one who is most in tune with the progressive base of the party. She's got
وہ ایسی شخصیت ہیں جو پارٹی کی ترقی پسندانہ بنیاد سے بہت زیادہ واقف ہیں. ان کے پیغام میں سب سے زیادہ شعلہ بیانی ہے. وہ توانائی سے بھرپور ہیں اور ہجوم کی توانائی کو ساتھ لے کر چلتی ہیں. پھر بھی ایسا معلوم ہوتا ہے کہ بائیڈن کو ڈیموکریٹک اعتدال پسندوں اور ان لوگوں میں زیادہ حمایت حاصل ہے جو ایسے مضبوط امیدوار کی تلاش میں ہیں جو آئندہ سال صدر ڈونلڈ ٹرمپ کو صدارتی انتخاب میں شکست دے سکے. یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن.